समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, विश्वव्यापी रूपमा फैलिएको कोविड 19 र त्यसपछिका अनेक भेरिएन्ट र आगामी दिनका सम्भाव्य भाइरसको जोखिमले उद्योग, वाणिज्य, व्यापार, व्यवसाय र आम दैनिकीलाई नै प्रभावित पारिरहेको छ। कतिपय क्षेत्रहरू नराम्ररी थला परेका छन् भने कतिपय आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो बेला प्रत्येक देशका सरकारले आफ्नो गच्छेले भ्याएसम्म आफ्ना नागरिक र प्रतिष्ठानलाई जोगाउन बहुपक्षीय प्रयास गरि नै रहेका छन्। नेपालमा पनि कोविडबाट प्रभावित आर्थिक सामाजिक अवस्थालाई सम्बोधन गर्ने प्रयास जारी छ। नागरिकलाई खोप लगाउने काम अभियानकै रूपमा अघि बढ़ाइएको छ। यसै क्रममा सरकारले प्रतिस्थापन विधेयक मार्फत चालू आर्थिक वर्षको बजेट संसदमा पेश गरे पनि निरन्तरको संसद अवरोधका कारण त्यो पारित हुन नसक्दा बजेट हलिडेको अवस्था सृजना भएको छ। अन्तर्सम्वादमा आज हामी कोविड 19 र त्यसले समग्र सामाजिक आर्थिक क्षेत्रमा पारेको प्रभावका विषयमा चर्चा गर्नेछौ। हामीसँग हुनुहुन्छ नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष एवं प्रतिष्ठित उद्योगपति हरिभक्त श्रेष्ठ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। म उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार हरिभक्त शर्माजी, नमस्कार, स्वागत छ रेडियो नेपालको अन्तर्सम्वादमा।
धेरै धन्यवाद,
शुभप्रभात
लाग्यो तपाईँसँग धेरै पछि सम्पर्कमा आए।
हजुर, अब जसरी कोविडको प्रभावले सारा विश्वलाई नै आक्रान्त पारेको छ, अब हामी कहाँ पनि धेरै इस्युजहरू कोविडसँग सम्बन्धित भएका छन्। सबभन्दा पहिले त म नेपाल उद्योग परिसंघ एउटा उद्योगपतिहरूको छाता संगठन पनि हो, यो विषम परिस्थितिमा यहाँहरूको प्राथमिकता, यहाँको चाहिँ अहिलेका पछिल्ला गतिविधिहरू के कसरी अगाडि बढ़िरहेका छन्? संस्थागत रूपमा यो कोविडको दुष्चक्रमा यहाँहरू के गर्दै हुनुहुन्छ?
धन्यवाद। पहिलो कुरा त यो अब कोविडको जुन इम्प्याक्ट परेको छ, यो ग्लोबल इकोनोमिक स्लो डाउन भइरहेको अहिलेको पिरियड छ। एकातिर नेपालका उद्योग धन्दाहरूले चाहिँ विदेशबाट सरसामान ल्याएर कच्चा पदार्थहरू आयात गरेर उद्योग धन्दा चलाउनु पर्ने बाध्यात्मक परिस्थिति छ भने, अर्कोतर्फ स्वदेशमै पनि पहिलो कोविडको इम्प्याक्टको कारणले मार्केटमा डिमान्ड घटेको छ। उनीहरूले सञ्चालन गर्न नसकिने खालको चाहिँ स्वास्थ्य सम्बन्धी समस्याका कारणहरूले सञ्चालनमा समस्याहरू आएको छन्। तेस्रो, उनीहरूको क्यास फ्लो असाध्यै धेरै इम्प्याक्ट परेको छ। यसरी उद्योग धन्दा पनि राम्रोसँग चल्न नसक्ने, जनतालाई पनि अब घरबाट बाहिर गएर काम गर्न नसकिने कोविड इम्प्याक्ट जुन अहिले देखिएको छ, जुन हिसाबको यो महामारीको दुष्चक्रमा हाम्रो जस्तो गरिब देशहरू फसेका छन्, त्यसलाई हेर्दा मलाई लाग्छ यो कोविडको इकोनोमिक इम्प्याक्ट चाहिँ आगामी धेरै वर्षसम्म यो रहिरहन्छ। यो चाँडै जाने चाहिँ लक्षण अहिले देखिएन। त्यस कारणले नेपाल उद्योग परिसंघले दीर्घकालीन रूपमा कसरी लगानीलाई सुरक्षित गर्दै, नेपालमा लगानीलाई कसरी आकर्षित गर्ने, नेपालभित्रै उत्पादनमुखी उद्योगहरूको विकासमा कसरी काम गर्ने, कहाँनिर हामी चाहिँ यो गएको विगत 50-60 वर्षको हाम्रो अनुभवले के देखायो भने, हामीले कुरा जतिसुकै गरे पनि अल्टिमेटली हाम्रो नीतिहरू चाहिँ आयात गरेरै खाने नीति बनाउँछौँ। हाम्रो राष्ट्रिय नीतिहरू हामीले हेऱ्यौँ भने नेपालमा उत्पादन गर्नुभन्दा आयात गरेर ल्याएर बिक्री गर्नु सजिलो हाम्रो नीतिहरू बनाएको छौँ। त्यस कारणले त्यसलाई रिभर्स कसरी गर्न सकिन्छ, कसरी त्यसलाई साँच्चीकै प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ भनेर हामीले सुझावहरू दिने प्रक्रिया धेरै लामो समयदेखि प्रयत्न गरिरहेका छौँ। र यो कोविडको इम्प्याक्ट पछि चाहिँ नेपाल उद्योग परिसंघले यसमा धेरै प्रयत्न गरेको छ। एउटा स्वदेशी अभियानै चलाउँ भनेर हामी काम गरिरहेका छौँ। अब अहिले यहाँसँग र विशेष गरी सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई नेपालमा उद्योग धन्दाको अवस्था खराब छ भनेर म बिहान बिहान भन्नुभन्दा समग्र रूपमा नेपालको अर्थतन्त्र खराब छ। नेपालको राजनीतिक परिवेश पनि कस्तो भयो भने, नेपालको आवश्यकता भन्दा पनि बढी राजनीतिक उद्देश्यले प्रेरित कामहरू धेरै भए। त्यसमा जनजीविकाको लागि, अर्थतन्त्रको विकासको लागि, रोजगारीका अवसरहरू सिर्जना गर्नको लागि हामी बहस कम गरिरहेका छौँ। राजनीतिक दलका राजनीतिक उद्देश्यहरूको लागि या राजनीतिक पार्टीहरूका आफ्ना इन्टरनल एजेन्डाहरू चाहिँ पब्लिकमा आएर डिस्कसन हुने चाहिँ हाम्रो प्रवृत्ति बढ्दो छ। त्यस कारणले हामी अलिक फोकस आउट भयौँ कि भन्ने लाग्छ मलाई। हाम्रो समग्र समाज हामी चाहिँ त्यो क्यामेराको फोकस आउट भएपछि फोटोमा केही देखिँदैन नि, त्यस्तो खालको भयो भन्ने मलाई लाग्छ। यो त्यसको प्रभाव चाहिँ समग्र इकोनोमीमा छ, सबै जनतालाई त्यसको प्रभाव छ. त्यस कारणले आगामी दिनमा अलिकति यो फोकस आउटबाट हामी बाहिर आएर फोकस कामहरू गर्नु पर्यो राष्ट्रको विकासको लागि. नेपालमा कसरी हामीले हरेक नेपालीलाई काम गरेर खाने बाटो सिर्जना गर्न सक्छौँ, कसरी लगानीलाई एक हिसाबले भन्ने हो भने राष्ट्रिय उत्पादनसँग जोड्ने र उत्पादन भएपछि त्यसले रोजगारीका अवसरहरू सिर्जना गर्ने वातावरण कसरी बनाउन सक्छौँ, त्यसमा हामी सबैको ध्यान आकृष्ट हुन चाहिँ हामी धेरै ढिलो भइसकेका छौँ. हामीले आशा चाहिँ अब मार्नु हुँदैन, आशा गर्नुपर्छ. तर अहिले हेर्दाखेरि के देखियो भने हामी यस्तो पेन्डामिक क्राइसिसमा पनि हामी राष्ट्रको इकोनोमीको लागि नेपालीहरूले चाहिँ अब लाखौँ मान्छेको रोजगारीका अवसरहरू पुगेका छन्, त्यसलाई कसरी फिर्ता ल्याउने, कसरी अर्थतन्त्रलाई एउटा जुन नकारात्मक प्रभावबाट यो बुझिएको अर्थतन्त्रलाई कसरी चाहिँ यसलाई सकारात्मक पक्षमा लैजाने, यी कुराहरू हामीले अहिले गरिरहेका छैनौँ. अब त्यस कारणले मलाई अलिकति परिस्थिति चाहिँ अलिक नाजुक छ भन्नु.
अलि अन्यलको नै स्थिति समग्रमा देखिन्छ. जस्तो
हेर्नुहोस् न, अब यो बजेटले पनि अब छलफलमा पनि राम्रोसँग आएको छैन, पास पनि हुँदैन भन्ने देखिसकियो. अर्को कतिसम्म यो तन्किन्छ अनप्रेडिक्टेबल छ. त्यस कारणले कुन मुद्दा चाहिँ राजनीतिकलाई राजनीतिक उद्देश्यका लागि गर्ने र कुन मुद्दा राष्ट्र विकासको लागि हो त्यसलाई चाहिँ अलग राख्ने चाहिँ हामी त्यहाँ आएन. यदि इकोनोमी फर्स्ट भन्ने धेरै जसो मुलुकहरूले विकसित मुलुकहरूले इकोनोमी फर्स्ट भन्ने त त्यसलाई सुनेनन्, अर्थतन्त्रलाई अप्ठ्यारो पर्ने कुराहरू कुनै दलले पनि कुनै नेताले पनि गर्दैनन्. नेपालमा चाहिँ त्यस्तो देखिएन. हामीले धेरै कोसिस गऱ्यौँ, नेपाल उद्योग परिसंघबाट पनि हामीले यो कमसेकम कमन इकोनोमिक एजेन्डामा हामी सबै मान्छेहरू सबै दलहरूको सबै समाजका सबै अङ्गहरूको एउटा एकीकृत सोच चाहिँ विकास गर्नेतिर जानुपर्छ. नत्र हाम्रो मुलुक चाहिँ अहिले अब यो मैले कतिचोटि भनिसकेँ, यही कार्यक्रम मार्फत पनि भनिसकेँ, 100 वर्ष अगाडि दक्षिण एसियामा हामी सबैभन्दा धनी मुलुक थियौँ. 100 वर्ष हामीले विभिन्न अभ्यास गऱ्यौँ राजनीतिका र दक्षिण एसियाको सबैभन्दा गरिब मुलुक भयौँ. भनेको यी सबै प्रयोगहरूबाट राष्ट्र त गरिब भइरहेछ, जनताहरूको आमदानी घटेकै छ अरूको तुलनामा. हामीले हिजोको भन्दा राम्रो सुकिलो लुगा लगायौँ होला, तर समग्र रूपमा राष्ट्रपति परेको छ. चाहे त्यो भुटानलाई हेरौँ, चाहे भारतलाई हेरौँ, चाहे बङ्गलादेश हेरौँ, चाहे पाकिस्तान हेरौँ, श्रीलङ्का हेरौँ, मालदिव हेरौँ, छिमेकीहरू नै हुन् चाइना हेरौँ, सबैभन्दा पछि हुँदा पनि यदि हाम्रो मनमा कहीँ पोल्दैन, हामी त्यसमा जागरूक हुँदैनौँ, खालि हाम्रो पोलिटिकल एजेन्डामा मात्रै बहस गरिरहन्छौँ. हरेक नागरिक अहिले यही बहसमा छ, अर्थतन्त्र कसरी राम्रो गरौँ भन्ने त उसको सोचमै छैन.
जस्तो
अलिकति एक हिसाबले फोकस आउट भएकै मुलुक हो अहिले चाहिँ.
हजुर, जस्तो हरिभक्तजी होइन, जसरी पेन्डेमिकले यो 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 महामारीले गर्दाखेरि अब प्राथमिकताहरू बदलिएका छन् र अघि यहाँले संकेत गर्नुभयो जस्तै कुनै पनि आत्मनिर्भरताको लागि चाहिँ सकभर बढीभन्दा बढी सरसामान आफ्नै देशमा उत्पादन गरौं, मेक इन नेपाल भन्ने खालका अभियानहरू पनि यहाँले चलाइ नै राख्नु भएको छ. पछिल्लो समयमा यहाँ आफै पनि फार्मास्युटिकल एउटा औषधि उद्योगसँग सम्बन्धित हुनुहुन्छ, कोविड 19 को लागि राज्यले अरबौं रुपियाँ खर्च गरेको छ, त्यो भ्याक्सिनको लागि पनि हामीले रकम केही अनुदान पाए पनि हामीले किन्नै पर्छ, भोलि नयाँ नयाँ बुस्टरहरू चाहिँ थप्दै जानुपर्ने भन्ने पनि कुराहरू आइरहेको छ. त्यसले गर्दाखेरि यो मेडिसिनमा औषधिको क्षेत्रमा पनि अब बिस्तारै हामीले चाहिँ आफ्ना उत्पादनहरू अगाडि ल्याउनुपर्छ भनेर यहाँहरूको पहलमा पनि सायद वर्ल्ड भ्याक्स यस्तै केही नाममा चाहिँ हामी नेपालमै यो भ्याक्सिनहरू उत्पादन गर्ने प्रयास गरिरहेका छौं. कतिपय विदेशी लगानीकर्ताहरूले मलाई लाग्छ रूसको स्पुत्निक जस्तो चाहिँ कम्पनीले पनि नेपालमा उद्योग खोल्नलाई चाहिँ अनुमति मागिरहेछ, अन्य कति होलान् ती पछाडि. त्यसकारण अब यो पोस्ट कोविड इकोनोमीलाई सपोर्ट गर्न पनि भोलि तत्तत् प्रकृतिका उत्पादनहरू उद्योगहरू नेपालमा पनि खुल्ने सम्भावनाहरू छ. आगामी दिनमा के हुने देखिन्छ?
हामी त्यो लाइनमा काम नै गरिरहेका छौँ. हामीले अब यो हाम्रो जुन जेनेरेसन छ, हाम्रो जेनेरेसन, हामीले पनि यसलाई चाहिँ अलिकति राम्रोसँग गरेनौँ भने कसले गर्ला भनेर हामी सोचस्फूर्त हामी लागिरहेका छौँ. तर समस्या के हो भने हाम्रो नीतिहरू नै अलिकति उद्योग धन्दा खोल्दाखेरि धेरै लामो प्रक्रियाहरूबाट जानुपर्छ, धेरै पुराना नीतिहरू छन्, नयाँ बनेकामा पनि हामीले अलिकति यो राष्ट्रिय आवश्यकता के हो, हामी छिमेकीसँग कसरी कम्पिटिसन गर्ने, कसरी हामी राष्ट्रलाई चाहिँ एउटा अलिकति द्रुत आर्थिक विकास गर्ने एउटा इन्जिनको रूपमा डेभलप गर्ने भनेर काम गर्न सकिरहेका छैनौँ. त्यस कारणले एकातिर पोलिटिकल इन्स्टेबिलिटी चाहिँ भर्दो इनस्टेबिलिटीतिर जाने, अर्को चाहिँ हाम्रो नीतिहरू चाहिँ अलिक दीर्घकालीन असर गर्ने खालका उद्योग धन्दालाई सपोर्ट गर्ने गरी नआएको हुनाले हामी कहाँ जति पनि लगानी भएको यहाँले हेर्नुहुन्छ विदेशी कम्पनीका उत्पादनहरू ल्याएर बेच्ने, त्यसको ब्रान्ड बिल्ड गर्ने, त्यसलाई नेपाली माटोमै जो यहीँ बन्ने त्यसलाई प्रवर्धन गर्नेहरूको अहिले एकदम ठुलो एउटा व्यावसायिक सञ्जाल नै छ। त्यो नेपालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जहाँ चाहिँ हामी त्यही चिजहरू देख्छौँ। त्यस कारणले हामीले नेपालभित्र उत्पादन गरेर राष्ट्रिय समृद्धिलाई अगाडि बढाउने जुन आकाङ्क्षा पाल्नुपर्छ, राष्ट्रले समाजले जुन पाल्नुपर्छ भनेर हामीले व्यापक प्रयत्न गरिरहेका छौँ, तर त्यसको रिजल्ट चाहिँ हामीले जसरी सोचेको छौँ त्यस्तो अहिलेसम्म आउन सकेको छैन। यहाँले अघि भन्नुभयो जस्तो हामी यसरी हरेक चोटि आयात गरेर खानेतिर मात्रै लाग्यौँ भने अहिले हेर्नुभयो भने यो ग्लोबल ओसियनिक कन्डिसन छ भन्छ, त्यो भनेको कुनै पनि सानो कन्टेनर कुनै एउटा मुलुकको अर्को मुलुकमा लैजानु पर्यो भने व्यापक खर्च बढेको छ। अर्थात् जुन देशले आफूले केही बनाउँदैन त्यसले आयात गरेर खानु पर्दाखेरि चाहिँ त्यसको ट्रान्सपोर्टेसन लजिस्टिक कस्ट नै 2-3 गुणा बढ्ने देखिएको छ। त्यस कारणले हाम्रो अर्थतन्त्रलाई यसले झन् नकारात्मक प्रभाव पार्छ। त्यस कारणले आगामी दिनमा लोकल उत्पादनलाई प्रवर्धन गर्ने, राष्ट्रिय उद्योग धन्दाहरूलाई प्रवर्धन गर्ने काममा हामी अझै अगाडि बढ्नुपर्छ। अघि तपाईँले सुरुमा आफ्नो कार्यक्रम सुरु गर्दा भन्नुभएको थियो सबै सरकारहरूले आफ्नो गच्छे अनुसार सहयोग गर्न प्रयत्न गरेका छन्, तर हामी कहाँ के भयो भने हामी कहाँ धेरै सानो सहयोग पनि लिन गाह्रो हुन्छ, एकदमै कठिन दिनु चाहिँ अब बजेटमा आएपछि त्यस्तो भोलिपल्टै लागू हुन्छ, जनताले अहिलेको अहिल्यै तिर्नुपर्छ। तर जब अरू जनजीविकालाई अप्ठ्यारो परेको बेलामा सरकारले दिने सहयोगहरू प्राप्त गर्नु चाहिँ साह्रै गाह्रो छ। यो कारणले पनि हामी कहाँ सरकारको सहयोगले निकै ठुलो प्रभाव पार्ला भन्ने चाहिँ हुनुभन्दा पनि हामी जस्ता सबै काम गरेर खाने व्यवसायिक जगतमा लागेका मान्छेहरूले अलिक प्रयत्न गऱ्यौँ भने राष्ट्रको इकोनोमीलाई अलिकति अगाडि लैजान सकिन्छ। त्यस्तो भनिरहँदा यो कोभिडपछि एउटा अर्को नयाँ एउटा सम्भावना मैले देखिरहेको छु, सबै मुलुकहरूले आफ्नो मुलुकमा उत्पादन बढाउन चाहेका छन्। त्यस कारणले नेपालले पनि त्यसबाट सिको गरेर नेपालमा उत्पादन गरेर आत्मनिर्भर बनाउन सकिने वस्तुहरूमा आयात कम गर्ने नीति चाहिँ बनाउनै पर्छ। त्यो हामीले धेरै लामो समयदेखि भनिरहेका छौँ, त्यो भनेको उद्यमशीलताको प्रवर्धन जरुरी छ त्यसको लागि। त्यस कारणले सरकारले उद्यमशीलता प्रवर्धन गर्ने, कम्तीमा पनि 5 नेपाली नागरिकलाई कुनै उद्योगले व्यवसायले उसले चाहिँ राम्रो खालको जब क्रिएट गर्छ भने त्यसलाई प्रोत्साहन गर्ने, सहयोग गर्ने त्यस्तो नीतिहरू बनाउन सकियो भने अहिले देशमा काम गरेर अप्ठ्यारो परेका सबै दाजुभाइ दिदीबहिनीहरू देशमै आएर काम गर्न चाहनु।
जस्तो हरिभक्तजी होइन हजुर, जस्तो अब यहाँले यसो भनिरहँदाखेरि पनि अब ठूला ठूला वैदेशिक लगानीका उद्योगहरूको एउटा क्याटेगोरी होला, तर आम मानिसले पनि सहभागिता जनाउन सक्ने दैनिक उपभोग्य वस्तुहरू, हामीले सधैँ प्रयोग गर्ने सरसामानहरू, लत्ता कपडा जुत्तादेखि लिएर सारा चिजहरू चाहिँ स्वदेशमा पनि केही प्रयासहरू त भएका छन्, तर अब तिनीलाई जोगाउनको लागि एउटा भनौँ सब्सिडाइज दिने भन्दाखेरि अहिले के लहर देखिन्छ भने
सब्सिडाइज भनिन मैले नीतिहरू मात्रै
नीति
आयातमुखी नबनाएर उत्पादनमुखी
उत्पादनमुखी नीति
मागेकै छ।
अब
नेपाल सरकारले
यो पछिल्लो पटक चाहिँ एउटा ट्रेन्ड के देखिया छ भने जस्तो अब कृषिमा लगानी गरौँ, अब विकल्प भएन पर्यटन उद्योगको मान्छे अब होइन पर्यटन सुस्तायो कृषिमा जाउँ, कृषिमा सरकारले अनुदान दिएछ त्यो अनुदान लिउँ देखा जाएगा भन्ने खालको चाहिँ एउटा मनस्थिति पनि विकास भएको देखिन्छ, र पर्यटन क्षेत्रलाई उकास्नुपर्छ विभिन्न चाहिँ योजनाहरू ल्याएर उनीहरूलाई टिकाउनुपर्छ भन्ने छ, अब राज्यले चाहिँ त्यसमा लगानी गर्न नसक्ने अवस्था रहेको छ। त्यसकारण अब हरेक क्षेत्र प्रभावित छ भने एउटा कृषि एउटा पर्यटन मात्र किन समग्र उद्योग वाणिज्य व्यापार क्षेत्रमा चाहिँ एउटा नयाँ नीति हामी तर्जुमा गरौं, एउटा एग्रेसिभ किसिमबाट चाहिँ अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने तर्फ चाहिँ कमी नै भएको होइन त?
होइन, धेरै ठुलो कमी भयो, हामी चुक्यौँ कि हामी बारम्बार चुकिरहेका छौँ। हामीले 5 अगाडि पनि हामीले यही कुरा भनिरहेका थियौँ, अहिले पनि हामी यही कुरा गरिरहेका छौँ, किनकि हामीले 5 अगाडि पनि ठुलो अवसर आएको थियो, त्यो भनेको भूकम्प पछिको अवसर, भूकम्पले तहस नहस भएको थियो हाम्रो मुलुक, त्यसपछि यसलाई जब रिबिल्ड गर्ने चाहिँ अवसर हामीलाई आयो। पहिलो 1 त हामी यत्तिकै यताउता हरायौँ होइन, अब हामीले जब यो रिबिल्ड गर्ने अवसर आउँछ त्यो बेला हामी हरेकचोटि अवसरहरू सिकाउँछौँ। अब कमसेकम यो महामारीको प्रकोपपछि निस्केको अवसरबाट हामी नसिकौँ, हाम्रो समग्र समस्याको जड चाहिँ के हो भने म यहाँ मार्फत सबै जनतालाई पनि भन्न चाहन्छु, हाम्रो नीति नै हो, अरू कुरा केही पनि होइन। हामी आयातलाई प्रवर्धन गर्ने नीति बोकेर हिँडेपछि उद्योग प्रवर्धन हुनै हुँदैन। त्यस कारणले हाम्रो नीतिगत संरचनाहरू चाहिँ परिवर्तनै गर्नुपर्छ। हामीले नीति बनाउँदाखेरि आयातलाई होइन कि उत्पादनलाई प्राथमिकता दिने नीति बनाउनुपर्छ। त्यो बनाउन सकियो भने अहिले मैले अघि नै भने नि संसारभरि काम गरेर नेपाल फर्केका, नेपालमै बसेर पनि विदेशको सबै कुरोहरू चाहिँ सिकेर बसेका मान्छेहरूले चाहिँ नेपालको अर्थतन्त्रलाई समग्रमा राम्रो बनाउन प्रयास सक्छन् र त्यो एउटा सम्भावना देखिएको छ, त्यसमा हामीले काम गर्नुपर्छ भन्ने मलाई लाग्छ।
आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तर सम्वादमा छौं हामी र आज हामीसँग हुनुहुन्छ नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष एवं प्रतिष्ठित उद्योगपति हरिभक्त शर्मा। म हरिभक्तजीलाई पछिल्लो अब देशमा अहिले जनगणनाको पनि तयारी शुरू भएको छ, कुनै पनि व्यापार व्यवसाय गर्दा एउटा राइट इन्फर्मेशन इज की टू सक्सेस भन्छन् होइन, सही सूचना भयो भने, सही तथ्याङ्क भयो भने मात्रै हामी लक्ष्यमा पुग्न सक्छौ भन्ने एउटा अवधारणा छ। यो राष्ट्रिय जनगणनामा विशेष गरी उद्योग वाणिज्य क्षेत्रले छुटाउन नहुने सूचनाहरू के कस्ता चाहिँ तथ्याङ्कहरू चाहिँ भोलिका दिनमा अब 10-10 वर्षमा चाहिँ जनगणना हुन्छ भोलिको दिनका लागि चाहिँ एउटा डाटा कलेक्सन गर्ने क्रममा हामी कुन कुन विषयहरूलाई चाहिँ बढी प्राथमिकतामा राख्दाखेरि उपयुक्त
होला? नेपालमा मिसिङ के हो भने नेपालको इकोनोमिक डेटाहरू मिसिङ छ होइन, हाम्रो जनसङ्ख्याको त आउला नै, तर अहिलेको जनसङ्ख्यामा जुन आधुनिक प्रविधि आएको छ त्यसलाई चाहिँ प्रयोग गरेर हामीले इकोनोमिक डेटाहरू पनि सँगै ल्याउन सक्यौँ भने त्यो अहिले आउने इकोनोमीको डेटा चाहिँ के हुन्छ भने नेपालमा त्यसको स्याम्पल धेरै सानो छ। तर अब अहिले यो जुन राष्ट्रिय जनगणना हुँदैछ यसमा चाहिँ हामी त हरेक नेपालीको तथ्याङ्क लिँदैछौँ, त्यस कारणले त्यसमा इकोनोमिक डेटा, त्यसको कन्जम्सनको प्याटर्न, उत्पादनको प्याटर्न, कुन क्षेत्रमा कस्तो खालको सम्भावना छ भनेर एउटा डेटा एनालाइसिस गर्न सकिने गरी यो जनसङ्ख्या हामीले चाहिँ राम्रोसँग यसलाई म्यापिङ गऱ्यौँ, राष्ट्रिय जनगणनामा त्यो तथ्याङ्कहरू पनि ल्याउन सक्यौँ भने त्यसले समग्रमा अर्को 10 वर्षमा नेपाललाई कसरी अगाडि लैजान सकिन्छ, कुन कुन क्षेत्रमा कामका अवसरहरू छन्, कहाँनिर चाहिँ चुनौतीहरू छन् भन्ने निकाल्न सकिन्छ। त्यस कारणले अब तथ्याङ्क विभागले यसमा ध्यान दिएको होला भन्ने म आशा गर्न चाहन्छु। हालाकि जनगणनामा यी सबै कुराहरू राख्न सम्भव हुँदैनन् किनकि धेरैजसो इकोनोमिक सर्वेहरू अलग ढङ्गले चल्छन्, त्यस कारणले हाम्रो एकैचोटि खर्च गरेर अब अहिले यसै पनि महामारीको प्रकोपको बेला छ, यसमा हामीले सदुपयोग गर्न सक्यौँ भने मलाई लाग्छ राष्ट्रलाई यसले फाइदा गर्छ, त्यसमा धेरै कुराहरू लिन सकिन्छ। तर नछुटोस् भन्ने एउटा चाहना राखौँ, सबै सम्भव नहोला, सम्भव भए जति चाहिँ डेटा हामीले कलेक्सन गऱ्यौँ भने त्यो राष्ट्रको सम्पत्ति नै हुन्छ। तपाईँको कार्यक्रम मार्फत म एउटा अर्को एउटा चाहिँ कुरा भन्न चाहन्छु, जस्तो अहिले नयाँ प्रविधिहरूको प्रयोगसँगै अहिले 5 क्लास 4 क्लास 3 क्लास पढ्ने भाइ बहिनीहरूले पनि जुममा क्लास लिइरहेका छन्। अर्थात् हाम्रो ओभरअल टेक्नोलोजीको डिप्लोयमेन्ट गएको 1-1.5 वर्षमा बढेको छ, त्यसको अनुभव बढेको छ। त्यस कारणले नेपालले त्यसबाट फाइदा लिने सोच्नु पर्यो, अब नयाँ प्रविधिबाट फाइदा लिने, सरकारले पनि नयाँ प्रविधिलाई इम्प्लिमेन्टेसन गर्ने। अब हामी कति पुरानो प्रक्रियामा छौँ भने आज पनि तपाईँले कुनै निवेदन लिएर जानुभयो भने टिकट काटेर दर्ता गर्नु, दर्ता नगरेको भ्यालिड हुँदैन, त्यो चाहिँ हाम्रो कोर्टले पनि दर्ता गर्नुभएको छैन भने मान्दैन, त्यो इमेल गरेको नमान्ने। त्यस कारणले हामीले यो प्रविधिको फड्को मार्ने काम गरौँ न हामीले, अहिले यसबाट चाहिँ एउटा नयाँ अवसर राष्ट्रको लागि आएको छ, त्यसमा त्यो प्रविधिमा काम गर्न सकियो भने नयाँ जेनेरेसनले जब पनि प्राप्त गर्छ, नयाँ इन्टरप्राइजेसहरूको डेभलपमेन्ट हुन्छ, नयाँ खालको सोचमा जान सकिन्छ। त्यस कारणले अब त्यो खालको एउटा वातावरण बनाउन सक्ने सरकारले पनि त्यसलाई जुलाइज गर्न सक्ने क्षमता चाहिन्छ। अब हालांकि अब यो भन्न सजिलो गर्न साह्रै गाह्रो काम हो, आशा गरौँ
हजुर। लगभग अन्तिममा म सोध्न चाहन्छु, पछिल्लो पटक नेपालमा एमसीसीको विषयमा पक्ष र विपक्षमा प्रशस्त बहसहरू भएका छन्, अब यसबाट हामीले सिक्ने कुराहरू भनेको एकातिर नेपाली समाज आत्मनिर्भरता चाहन्छ, सहयोग र अनुदानलाई घटौं भन्ने एउटा मनस्थिति त्यहाँ उजागर भएको पनि देखिन्छ, अर्को नेपाल चाहिँ एउटा विद्युत उत्पादन गर्न सक्ने दक्षिण एसियाकै एउटा पावर हाउस हुन सक्छ भन्ने सम्भाव्यता त छ, तर स्वदेशभित्रै विद्युत विद्युत खपत गराउने इलेक्ट्रिक व्हीकलहरूलाई प्रवर्धन गर्ने मानिसको भान्सामा चाहिँ विद्युतीय चुल्हाहरू र विद्युतीय उपकरणहरूलाई चाहिँ अलिक बढाउँदै लिएर जान सकेदेखि हामी स्वदेशमा पनि खपत गर्न सक्छौं र बढ़ी भएको बिजुली क्रमशः आगामी दिनहरूमा चाहिँ निर्यात गर्न सक्छौं। बंगलादेशले पनि इच्छा व्यक्त गरेको छ, भारतमा बिजुली चाहिरहेको छ। तर हामी अघि यहाँले भन्नुभएको जस्तै कतैतिर ब्लरमा छौं, अल्मलिएका छौं। यो एमसीसीसँग जोडिएर आएका पछिल्ला प्रतिक्रियाहरूलाई कसरी मूल्याङ्कन गर्ने?
मलाई के लाग्छ भने हामी यो नचाहिने कुराहरूमा धेरै बहस गर्छौँ, त्यो राजनीतिक दलहरूले छलफल गरेर यसलाई सुन्याउनु पर्ने विषय हो। यो जनताले हामीले यो हुँदैन भनेर हामीले यति धेरै बहस गर्ने किन जरुरी छैन भने हाम्रो हातमा त्यो कम्प्लिट डकुमेन्ट छैन, सरकारसँग त्यो डकुमेन्ट छ, सबैलाई पढ्ने फुर्सद पनि छैन। दुई चार लाइन फेसबुकमा, ट्विटरमा या अरू सोसियल मिडियामा हेरेको भरमा हामी त्यसमा कमेन्ट गर्छौँ। त्यसकारण राजनीतिक दलहरूले त्यसलाई आवश्यक परिमार्जन गरेर गर्ने, आवश्यक छैन भने यो नेपालको लागि आवश्यक छैन भनेर सुन्याउँदा हुन्छ। हरेक चिजलाई नन इस्युलाई इस्यु बनाएर मुलुकभरि हामी यसैमा प्रदर्शन गरेर समय बर्बाद गरेर राष्ट्रको सम्पत्ति बर्बाद गरेर म कुनै फाइदा देख्ने छैन। जहाँसम्म यहाँले अघि मलाई अघि उठाउनु भयो, नेपालभित्र उत्पादन भएको बिजुली नेपालभित्रै खपत गर्न सकिने बाटोमा बनाउनु पर्छ। यदि हामी राष्ट्रको समृद्धि हेरिरहेका छौँ भने बिजुली एक्सपोर्ट गरेर धनी भइएला भन्ने धेरै ठुलो कथा चाहिँ मलाई चाहिँ त्यो विश्वास लाग्दैन, किनकि नेपाल धेरै सानो मुलुक होइन कि। 3 करोड जनसङ्ख्या भएको देशलाई उत्पादन गर्नुपर्ने क्षमता चाहिन्छ, देशको विकासको लागि बिजुली चाहिन्छ। अघि यहाँले भन्नुभएको जस्तो घर घरमा त्यसको प्रयोग बढाउन सकिन्छ, हामीले यो कम्प्लिटली डिजेल पेट्रोलबाट चल्ने गाडीहरूलाई रिप्लेस गर्न सम्भव हुन सक्छ। साना साना गाडीहरूलाई, ठुला गाडीहरूको लागि टाइम लाग्दा विद्युतीय रेलहरू चलाउन सकिन्छ। त्यस कारणले विद्युतको प्रयोग त उद्योग धन्दा यस्ता खालका ट्रान्सपोर्टेसन लोकोमोसनमा हामीले प्रयोग गर्न सकिन्छ। र विद्युत फेरि बनाउनु पनि महँगो छ, त्यति सजिलो छैन। अहिले हामी हेरिरहेका छौँ 800-900 मेगावाटको प्रोजेक्टहरू करिब करिब 1.5 अरब डलर लाग्ने देखिएको छ 1000 मेगावाट बनाउँदाखेरि। त्यस कारणले यो भने जस्तो सजिलै उत्पादन पनि गर्न सकिँदैन। त्यस कारणले जति पनि उत्पादन गरेको छौँ त्यसलाई राष्ट्रको विकासको लागि, उद्योग धन्दाको विकासको लागि खपत गरौँ। यहाँले भन्नुभएको जस्तो हाम्रो भान्सा भान्सामा घर घरमा पुग्ने गरी त्यसलाई सदुपयोग गर्ने गरी स्ट्रेटेजी बनाऊ, नेपालको सम्भावना त छ, तर त्यसलाई साकार पार्नको लागि धेरै ठुलो प्रयत्न गर्नुपर्नेछ। त्यस कारणले म त भन्छु काम गरौँ। यो अघि तपाईँले उठाउनु भएको विषय आइएएमसिसीको बहस मैले हेर्दा त मलाई त निरर्थक लाग्छ, किनकि राष्ट्रको सारा चिज यसैमा हामी छलफल गरिरहेका छौँ, हरेक मान्छेले गरिरहेको, जबकि हामी त्यसको चाहिँ हामी त्यसलाई बहस गरिरहनु पर्ने मान्छे नै होइन। त्यो पोलिटिकल इस्यु हो, नेपालका राजनीतिक दलहरूले यो चाहिन्छ भने लिने, चाहिँदैन भने चाहिँदैन भनेर फिर्ता गर्ने सकिन्छ।
धेरै धन्यवाद छ हरिभक्त शर्माजी, समय दिनुभयो र रेडियो नेपालसँग आफ्नो आफ्नो क्षेत्रको र समग्र देशको आर्थिक अवस्थाका विषयमा पनि केही बेर कुराकानी गर्ने अवसर दिनुभयो। धेरै धन्यवाद छ यहाँलाई। नमस्कार। त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको आजको निर्धारित समय सकियो। हामी कुराकानी गर्दैथ्यौं नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष एवं प्रतिष्ठित उद्योगपति हरिभक्त शर्मासँग। विशेष गरी सही नीतिले नै देशको अर्थतन्त्रलाई माथि उठाउन सक्छ र नेपालमा उद्योगी व्यवसायीहरूका लागि एउटा समय सापेक्ष उपयुक्त नीति तर्जुमा गरिदिएकै अवस्थामा पनि हामी अहिलेको स्थितिबाट निकै माथि उठ्न सक्छौ भन्ने निष्कर्षका साथ यो संवादको क्रमलाई हामी यहीँ पूरा गर्छौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।